यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कंग्रेसका बहादुर सिंह लामा नियुक्त। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै टुंगोमा पुर्याउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। आगोको धुवाले निसासिएर जुम्लामा सुत्केरी सहित 2 जनाको मृत्यु। इजरायलले गाजाको खान युनिस क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 84 जनाको मृत्यु। र महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा डेंगी रोग नियन्त्रण तथा रोकथामको लागि जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ। बैठकमा सांसदहरू कुसुम देवी थापा, सपना राज भण्डारी, सीता मिजार र लीलादेवी बोखिम लिम्बुको समर्थनमा सांसद प्रतिमा गौतमले जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो। जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुहुँदै सांसद प्रतिमा गौतमले देशैभर डेंगीको प्रकोप तीव्र रूपमा फैलिरहेको र गम्भीर जनस्वास्थ्य संकट उत्पन्न भएको बताउनुभयो। सांसद गौतमले स्वास्थ्य संस्थाहरूमा गम्भीर अवस्थाका डेंगी संक्रमितहरूको संख्या बढ़दै जाँदा समाजमा डर र त्रास बढ़दै गएकोले यसको प्रभावकारी नियन्त्रण र रोकथामको लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो। प्रस्तावमाथिको छलफलमा भाग लिने सांसदहरूले डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा प्रणाली विस्तार गर्न र आम नागरिकमा जनचेतना बढ़ाउन आवश्यक रहेको बताउनुभयो। सांसदहरूले डेंगी संक्रमण 73 जिल्लामा फैलिएकोले तीनै तहका सरकारले उच्च सक्रियता र संवेदनशील भएर रोकथाम तथा नियन्त्रणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा कार्यदल गठन गरी सबै प्रदेश र स्थानीय तहमा द्रुत प्रतिकार टोली परिचालन गरिएको बताउनुभयो। स्वास्थ्य मन्त्री पौडेलले निजी तथा सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मीहरूलाई संक्रमणको उपचारका बारे अभिमुखीकरण गरिएको, अस्पतालहरूमा डेंगी किट वितरण तथा संक्रमण उच्च रहेका जिल्लाबाट बिरामीको रक्त नमूना संकलन गरी संक्रमणको प्रजातिबारे अध्ययन भइरहेको पनि बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भनी राख्नु भएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले कर्जामा सहज पहुँच वृद्धि गर्न र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई सुरक्षित आर्थिक कारोबारलाई विस्तार गर्न विधेयक संशोधन आवश्यक रहेको बताउनुभयो। यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले संसदमा सांसदले नै बिचौलियालाई घुस दिएको प्रकरणको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिएको बताउनुभयो। बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री लेखकले पूर्व भूमि सुधार सहायक मन्त्री रामचन्द्र रायको हत्यामा संलग्न व्यक्तिको पहिचान र अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको प्राविधिक जनशक्ति सहितको टोलीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताउनुभयो।
पूर्व भूमि सुधार सहायक मन्त्री अन्दाजी वर्ष 80 का रामचन्द्र राय आफ्नै घरमा मृत अवस्थामा फेला परेको सूचनाका आधारमा तत्काल प्रहरी टोली घटनास्थलमा परिचालन गरियो। थप अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट सिनियर अफिसरको नेतृत्वमा प्राविधिक जनशक्ति सहितको टोली काठमाडौँबाट घटनास्थलतर्फ परिचालन भइसकेको छ र यो घटनाको सूक्ष्म रूपले अनुसन्धान अध्ययन गर्ने काम भइराखेको छ। सामान्य सभामुख महोदय, अर्को विषय, यहाँ सम्मानित सदनमा माननीय सदस्यज्यू एकजनाले मैले आफ्नो छोराको सर्टिफिकेटको सन्दर्भमा बिचौलियालाई घुस दिएको कुरा उठाउनु भएको छ। मैले प्रहरीलाई उक्त घटनाको तत्काल चाहिँ त छानबिन गर्नका निमित्त आवश्यक निर्देशन दिइसकिएको छ।
गृहमन्त्री लेखकले यस वर्षको मनसून शुरू भएपछि प्राकृतिक विपदका घटनामा परि 130 जनाको मृत्यु भएको र 48 जना अझै बेपत्ता रहेको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री लेखकले हालसम्म बाढ़ी पहिरोका कारण 4,000 भन्दा बढ़ी परिवार विस्थापित भएको र 1,059 परिवारलाई सुरक्षित स्थानमा सारिएको पनि बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सरकारले चालू खर्च घटाउँदै बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने, सार्वजनिक प्रशासनलाई चुस्त दुरूस्त बनाई भ्रष्टाचार मुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले कैलालीको धनगढ़ीमा अस्पताल बनाउने भनेर स्थानीय निकायमा झुटो विवरण पेश गरी चर्च बनाउनेलाई कार्यवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले भ्रष्टाचारका फाइल खोली दोषीलाई कड़ा कार्यवाही गर्नुपर्ने, बाढ़ी पहिरोका कारण अवरूद्ध भएका सड़क, भत्किएका पुललाई तत्काल पुनर्निर्माण गरी यात्रालाई सहज बनाउन सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 13 गते आइतबार दिनको 1 बजे बस्नेछ। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङ नियुक्त हुनुभएको छ। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई आज नियुक्त गर्नुभएको हो। कंग्रेस र एमाले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कंग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मा समक्ष आजै दिउँसो दावी पेश भएको थियो। मुख्यमन्त्रीको शपथ ग्रहण भोलि बुधबार बिहान 11 बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्यदलसँग ब्रिफिङ लिँदै चाँडो टुंगोमा पुर्याउनु पर्ने बताउनुभयो। कंग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका तर्फबाट कार्यदल सदस्य महेश बर्तौला समेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले कार्यदललाई विधेयकमा जति चाँडो सहमति जुटाउनु पर्ने बताउनुभयो। छलफलपछि कार्यदल सदस्य बर्तौलाले विधेयकमा सहमति जुटाउन कार्यदलले आजदेखि काम अघि बढ़ाउने भन्दै चाँडै सहमति जुटाउने बताउनुभयो। गत असार 17 गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा टीआरसी विधेयकमा सहमति जुटाउन 3 सदस्यीय सहजीकरण कार्यदल गठन भएको थियो। कार्यदलमा नेपाली कंग्रेसका नेता रमेश लेखक, एमालेका तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका नेता जनार्दन शर्मा सदस्य रहनु भएको छ। कार्यदललाई विधेयकमा छलफल गरेर टुंग्याउन बाँकी विषय सहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यादेश दिएको थियो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको बताउनु भएको छ। आज मन्त्रालयमा नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंह सहितको टोलीले गरेको भेटमा उपप्रधानमन्त्री सिंहले आफू निर्माण व्यवसायीका समस्याबारे जानकार रहेको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। भेटका क्रममा निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै समस्या समाधान गरिदिन आग्रह गर्नुभयो। गृहमन्त्री रमेश लेखकले अध्यागमन सम्बन्धी ऐन कानून निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आज अध्यागमन विभागको निरीक्षणपछि गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन नियम कार्यविधि र नियमावली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिनुभएको हो। उहाँले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रिया अघि बढ़ाउन पनि निर्देशन दिनुभयो। मानव वेशभिखनका गतिविधिमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित हुन् भन्दै उहाँले यदि कुनै कर्मचारीलाई दोषी पाइएमा कड़ा कार्यवाही हुने चेतावनी दिनुभयो। गृह सचिव एक नारायण अर्यालले पूर्ण क्षमतामा अध्यागमन कार्यालय सञ्चालन हुनुपर्नेमा जोड़ दिनुहुँदै सबै सरकारी निकायसँग समन्वय गरेर विभागले काम गर्नुपर्ने बताउनुभयो। विभागका महानिर्देशक कोष हरि निरौलाले परिवर्तित सन्दर्भमा अध्यागमन ऐन 2049, अध्यागमन नियमावली 2051 र अध्यागमन कार्यविधि 2065 अनुसार कार्य सम्पादन चुनौतीपूर्ण भएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकार पूर्ण स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा मन्त्री गुरूङले मीडिया काउन्सिललाई स्वायत्त निकायका रूपमा रहने गरी कानून बनाइने बताउनुभयो। मन्त्री गुरूङले सरकारले ल्याएको मीडिया काउन्सिल विधेयकले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई प्रवर्धन गर्ने बताउनुभयो। बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, नारायण काजी श्रेष्ठ, भगवती नेउपाने, बेदुराम भूषालले सिंगो पत्रकारिता क्षेत्रलाई नियमन गर्ने संस्थाका रूपमा मीडिया काउन्सिल गठन गर्न सरकारले ल्याएको विधेयकले संचार माध्यमलाई थप व्यवस्थित र जिम्मेवार बनाउन सहयोग पुर्याउने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुने गरी प्रभावकारी ढंगले मौसमका सूचना प्रवाह गर्न निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि आज मन्त्री खड्काले जनताको जीवधनको सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। मन्त्री खड्काले जलवायु परिवर्तनका कारण हिमाल पहाड़ र तराईमा आआफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यवहारिक रूपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्ने बताउनुभयो। आजै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान नेपालसँग मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले छिटो छरितो रूपमा विद्युत उत्पादनमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो। इपानका अध्यक्ष गणेश कार्कीले बाढ़ी पहिरो, भूकम्प, आर्थिक मन्दी, विस्फोटक पदार्थको अभाव, जग्गा प्राप्तिमा ढिलाइ जस्ता समस्याले आयोजना निर्माणमा ढिलाइ हुने गरेको भन्दै म्याथ थप गर्ने वातावरण मिलाउन आग्रह गर्नु भएको थियो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले कंग्रेस र एमाले मिलेर बनेको सरकारलाई असफल हुने छूट नरहेको बताउनु भएको छ। नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दोस्रो वर्ष पूरा गरेको अवसरमा आज काठमाडौँमा आयोजित संविधान संशोधन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक विचार गोष्ठीमा नेता डाक्टर कोइरालाले संविधान संशोधन तथा राजनीतिक स्थायित्व दिने शर्तमा दुई ठूला दलबीच सहकार्य भएकाले सो अनुसार परिणाम दिन नसके थप अनिश्चितता बढ़ने धारणा राख्नुभयो। नेता डाक्टर कोइरालाले सरकारलाई सही काम गर्न पार्टीभित्रका नेता, प्रेस जगत, नागरिक समाज लगायत सबैले खबरदारी गरिरहनु पर्नेमा समेत जोड़ दिनुभयो। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेत नारायण आचार्यको शपथ भोलि हुने भएको छ। बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा भोलि बिहान 8:30 बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलवासेले जानकारी दिनुभयो। कंग्रेस र एमालेका 56 सांसदको समर्थनमा प्रदेश प्रमुख अमित शेरसनले एमाले संसदीय दलका उपनेता आचार्यलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरू भएको छ। विशेष अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विशेष अधिवेशन आह्वान सम्बन्धीको पत्र पढ़ेर सुनाउनुभयो। यस्तै सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषदको बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता अक्कल रावलले 6 गते बसेको मन्त्री परिषदको बैठकले मन्त्रालयको संख्या 10 घटाएर 7 कायम गर्ने निर्णय गरेको बताउनुभयो। डिभिजन वन कार्यालय बर्दियाले थारू जातिको संस्कृतिसँग जोडिएको तराईको रैथाने लोपोन्मुख वनस्पति महुवाको संरक्षण अभियान शुरू गरेको छ। बर्दियाबाट संवाददाता यज्ञ प्रसाद सापकोटाको रिपोर्ट।
बर्दियामा महुवा संरक्षण अभियान शुरू गरिएको छ। महुवा संरक्षणका लागि डिभिजन वन कार्यालय बर्दियाले गुलरिया नगरपालिका वडा नम्बर 5 बालापुरमा महुवा रोपिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले बताउनुभयो।
समेत कभर गरेर 1.3 हेक्टरमा महुवा जातिकै बिरुवाहरू हामीले यहाँ रोपण गरेका छौँ। यहाँ 2074 बिरुवाहरू रोपण भएका छन्। यो टोटल वृक्षारोपण गरेको 500 मिटर क्षेत्र यो पेरिमिटरको छ, जसलाई फेन्सिङ गरेका छौँ ताकि संरक्षणमा सहज होस् भन्ने उद्देश्यका साथ हामीले तारबार सहितको वृक्षारोपण कार्यक्रमहरू गरेका छौँ।
थारू संस्कृतिमा महुवाबाट बनेको रक्सीलाई विशेष रूपमा लिइने गरेको छ। महुवाको वृक्षारोपणले स्थानीयहरूमा उत्साह र खुसी छाएको थारू सामुदायिक वनका अध्यक्ष तिहार बहादुर चौधरीले बताउनुभयो।
महुवाको रक्सीहरू बनाउने, महुवा चाहिँ एकदम महत्व चिज, औषधिमा पनि काम लाग्ने, त्यसको फलहरू चराहरू काम लाग्ने गर्दा महुवा हामी रोपेका छौँ।
उत्पादन शुरू भएपछि आर्थिक उपार्जन पनि हुने, यसबाट उत्पादित रक्सीलाई ब्रान्डिङ गरेर निर्यात पनि गर्न सकिने प्रचुर सम्भावना रहेको छ। महुवा औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो, तर पछिल्लो समयमा यसको अध्ययन र अनुसन्धान नहुँदा रक्सी बनाउनका लागि मात्र प्रयोग गरेको पाइन्छ।
आगोको धुवाले निसासिएर जुम्लामा दुईजनाको मृत्यु भएको छ। सुत्केरीलाई सेक्न बालेको आगोको धुवाले निसासिएर पातरासी गाउँपालिका 4 की 11 दिनकी सुत्केरी 22 वर्षीय माया लक्ष्मी महतरा र उनकी बहिनी नाता पढ्ने 19 वर्षीय जुनमाया रोकाएको मृत्यु भएको हो। चन्दननाथ नगरपालिकाको काले खोलीमा बस्दै आएका उनीहरू आगोको धुवाले निसासिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब परीक्षक छेदीलाल कामतीले जानकारी दिनुभयो। सरकारले देशभरका एम्बुलेन्सको रंग साइरन र अन्य संकेतमा एकरूपता ल्याउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो। राष्ट्रिय एम्बुलेन्स निर्देशिका 2078 अनुसार मापदण्डमा एकरूपता नआएकाले प्रादेशिक र जिल्ला स्तरमा रहेका एम्बुलेन्स व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ। चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशुलीमा खसेका दुईवटा बस तथा यात्रुको आज 12 दिन पनि खोजी जारी छ। घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केराबारीसम्म शंकास्पद वस्तु देखिएपछि दोहोराएर खोज तलाश भइरहेको प्रमुख जिल्लाधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल तथा भारतका सुरक्षाकर्मी र प्राविधिक टोलीद्वारा संयुक्त खोज तलाश भइरहेको छ। यसअघि भेटिएका भनेका 25 शव मध्ये शनाखत नभएका 7 मध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ। प्रमुख जिल्लाधिकारी यादवका अनुसार नदीमा हाम फालेकी पाल्पाकी एक महिलाको शनाखत भएको छ, 6 जनाको शनाखत हुन सकेको छैन। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाको खान युनिस क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 84 जनाको मृत्यु भएको छ। आज भएको आक्रमणमा परि 329 जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच गाजामा कार्यरत एक अमेरिकन चिकित्सकले इजरायली सेनाका स्नाइपरहरूले एक भन्दा बढ़ी बालबालिकाहरूको ज्यान जाने गरी उनीहरूलाई निशाना बनाई गोली हान्ने गरेका आरोप लगाएको छ। इजरायली सेनासँगै समन्वय गरेर गाजा क्षेत्रमा भ्रमण गरिरहेका राष्ट्रसंघीय प्रतिनिधिमाथि नै इजरायली सेनाले गरेको आक्रमणको पनि जवाफ दिन राष्ट्रसंघीय मिशन यूएनआरडब्ल्यूएले निर्देशन दिएको छ। गत अक्टोबर 7 हमासले इजरायलको सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा द्वन्द्वका क्रममा हाल 39,000 भन्दा बढ़ी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ भने 90,000 भन्दा बढ़ी घाइते भएका छन्। मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका छन्। बेलायत र वेल्समा दैनिक लगभग 3,000 महिला हिंसाका अपराधहरू दर्ता भएपछि यो एक राष्ट्रिय आपतकाल भएको एक नयाँ प्रतिवेदन मार्फत बेलायती प्रहरीले जनाएको छ। दुई कानून प्रवर्तन निकायद्वारा गरिएको अध्ययनले प्रत्येक 12 जना महिला मध्ये कम्तीमा 1 जना महिला हिंसाको शिकार हुने अनुमान गरेको छ। महिला र बालिका विरूद्धको हिंसा राष्ट्रिय आपतकाल हो, वरिष्ठ प्रहरी प्रमुख म्यागी ब्लेथले प्रतिवेदनसँगको टिप्पणीमा भन्नुभयो। सन् 2022 देखि 2023 सम्ममा महिला र बालिका विरूद्ध 10 लाख भन्दा बढ़ी हिंसात्मक अपराध प्रहरीमा दर्ता भएको अध्ययनले जनाएको छ। सन् 2013 देखि सन् 2022 को बीचमा बाल यौन दुर्व्यवहार र शोषणका अपराधहरू 435% बढ़ेको प्रतिवेदनले जनाएको छ। प्रतिवेदनले 85% हिंसा र उत्पीड़न अनलाइनसँग सम्बन्धित रहेको बताएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको बताउनु भएको छ। अर्थ मन्त्रालयमा मंगलबार इकोनोमिक मीडिया एसोसिएशन नेपाल इमान कार्यसमितिका पदाधिकारीहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल उकास्ने गरी काम गर्ने बताउनुभयो। अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकले सरकारका नीति र वित्त नीतिको ध्येयानुसार नै मौद्रिक नीति ल्याउने भएकाले त्यसमा सरकारले हस्तक्षेप गर्न नपर्ने पनि छलफलका क्रममा उल्लेख गर्नुभयो। गत आर्थिक वर्षमा नेपालबाट 17 खर्ब 45 अर्ब रूपियाँ भन्दा बढ़ीको वैदेशिक व्यापार भएकोमा 14 खर्ब 40 अर्ब रूपियाँ भन्दा बढ़ी घाटा बेहोर्नु परेको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापार घाटाको तथ्याङ्क अनुसार 15 खर्ब 92 अर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात भएको देखिएको छ भने सो अवधिमा 1 खर्ब 52 अर्ब रूपियाँ बराबरको मात्रै निर्यात गरेको पाइएको छ। गत आर्थिक वर्षमा सबैभन्दा धेरै भारतसँग व्यापार घाटा देखिएको छ। भारतबाट 9 खर्ब 96 अर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात हुँदा 1 खर्ब 3 अर्ब रूपियाँ बराबर मात्रै निर्यात भएको पाइएको छ, जसबाट भारतसँगको कुल व्यापार घाटा 8 खर्ब 93 अर्ब रूपियाँ बराबर रहेको छ। यस्तै अर्को छिमेकी मुलुक चीनसँग 2 खर्ब 96 अर्ब रूपियाँ बराबर व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षमा चीनबाट 2 खर्ब 98 अर्ब रूपियाँ बराबरको वस्तु आयात हुँदा करिब 26 अर्ब रूपियाँ बराबरको मात्रै निर्यात भएको पाइएको छ। शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार 75 अंक भन्दा बढ़ीले बढ़ेको छ। मंगलबार नेप्से 75.33 अंकले बढ़ेर 2563.43 बिन्दुमा पुगेको छ। मंगलबार 14 अर्ब 11 करोड़ रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार। महिला एसिया कप क्रिकेटमा आज नेपाल र भारत बीचको खेल शुरू भएको छ। श्रीलंकाको दम्बुल्लामा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपाल पहिले फिल्डिङमा उत्रिएको छ। समूहको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुन लागेको हो। दुई खेल खेलेको नेपाल 1 जीत र 1 हार सहित तेस्रो स्थानमा छ। दुवै खेलमा जीत निकालेको भारत 4 अंकसहित शीर्ष स्थानमा छ। समान अंक भएको पाकिस्तान रन रेटका आधारमा दोस्रो स्थानमा छ। पहिलो खेलमा यूएईमाथि 6 विकेटको जीत निकाल्दै विजयी शुरूआत गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग 9 विकेटले पराजित भएको थियो। अघिल्लो चरण प्रवेशका लागि नेपालले भारतमाथि जीत निकाल्नै पर्ने दबाव छ। थप खेल समाचार अजय बमबाट।
नेपाल काबा U20 महिला भलिबल च्याम्पियनशीपमा तेस्रो भएको छ। मालदिव्सको मालेमा भएको खेलमा नेपाल किर्गिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएपछि नेपाल सेमी फाइनलमा रोकिएको थियो। त्यसपछि नेपालले आयोजक मालदिवसँग तेस्रो स्थानको लागि खेल्ने मौका पाएको थियो। तेस्रो स्थानका लागि मंगलबार भएको खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोलीलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। नेपालले पहिलो सेट 25-15 जितेको थियो, दोस्रो सेट 25-10 र तेस्रो सेट 25-14 जित्यो। पहिलो सेमी फाइनलमा श्रीलंकाले आयोजक मालदिव्सलाई 3-0 सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। मनाङ मक्स्याती क्लबले ललित स्मृति एन्फा U18 युथ लीगमा जावलाखेल युथ क्लब विरूद्ध 1-0 कठिन जित निकालेको छ। साद्दो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मंगलबार दोस्रो हाफको शुरूआतमै सुजल डंगोलले गरेको 1 गोल मात्र मनाङलाई जित दिलाउन पर्याप्त बन्यो। जितसँगै 3 खेलमा 9 अंक जोडेको मनाङ शीर्ष स्थानमा उक्लिएको छ। पराजित जावलाखेलको समान खेलबाट 2 अंक छ। मंगलबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोलरहित बराबरीमा रोकिएका थिए। युएलाई पराजित गर्दै पाकिस्तानले एसिसी महिला एसिया कपको सेमी फाइनल सम्भावना बलियो बनाएको छ। मंगलबार समोचनको अन्तिम खेलमा पाकिस्तानले 9 विकेटको जित हासिल गरेको हो। जितसँगै दोस्रो स्थानमा रहेको पाकिस्तानले 4 अंक जोडेको छ। शीर्ष स्थानमा रहेको भारतको पनि समान 4 अंक रहेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 51 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 24.9 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 35.4 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कंग्रेसका बहादुर सिंह लामा नियुक्त। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै टुंगुमा पुर्याउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। आगोको धुवाले निसासिएर जुम्लामा सुत्केरी सहित दुईजनाको मृत्यु। इजरायलले गाजाको खान युनिस क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 84 जनाको मृत्यु र महिला एसिया कप क्रिकेटमा नेपाल र भारत बीचको खेल शुरू। भारतले टस जितेपछि नेपाल पहिले फिल्डिङ गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।